यो रेडियो नेपाल हो। अब दीपक जोशीबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। सरकारी जग्गा छानबिन एवं संरक्षण सम्बन्धी उच्च स्तरीय रावल आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय। ट्रेड युनियन खारेज गर्ने सरकारको निर्णय विरूद्ध परेको रिट निवेदनमा अन्तरिम आदेशलाई निरन्तरता दिन सर्वोच्च अदालतद्वारा अस्वीकार। काभ्रेपलाञ्चोकको नमो बुद्धमा बस दुर्घटना हुँदा 8 जनाको मृत्यु। अमेरिका र इरान युद्धविराम सम्झौता नजिक पुगेका दुवै पक्षको संकेत। र फिफा विश्वकप अन्तर्गत आज बिहान क्यानाडा र बोस्निया बीच भएको खेल बराबरीमा टुंगियो। अहिले अमेरिका र पाराग्वे बीच खेल जारी।
एसई सकियो, अब रमाइलो शुरू भयो।
नेपाल टेलिकमले ल्यायो विशेष एसईई अफर, मात्र ₹20 प्रिपेड सिम कार्ड, ₹9.80 ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 MB डेटा, 10 SMS।
अझै रमाइलो, ₹50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 SMS बोनस।
यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गतेसम्म।
थप जानकारीका लागि 1498 सम्पर्क गर्नुहोस्।
नेपाल टेलिकम, राष्ट्रको संचार।
समाचार विस्तारमा। सरकारले संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको म्याद असार मसान्तसम्म थप गरेको छ। प्रधानमन्त्री बालेन्द्र शाहका राजनीतिक सल्लाहकार असीम शाहको नेतृत्वमा संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको म्याद असार मसान्तसम्म थपिएको हो। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा हिजो बसेको मन्त्री परिषद बैठकले सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षण सम्बन्धी उच्च स्तरीय रावल आयोगको प्रतिवेदन 2052 कार्यान्वयन गर्न भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई निर्देशन दिने निर्णय पनि गरेको छ। यस्तै बैठकले लेखामान बोर्डको अध्यक्ष पदमा सिन्धुपाल्चोकका रमेश कुमार धिताललाई मनोनयन गर्ने निर्णय गरेको छ। सुस्तामा भारतीय एसएसबीको प्रेस प्रवेश सम्बन्धमा संचारकर्मीको जिज्ञासामा सरकारका प्रवक्ता सस्मित पोखरेलले सीमा क्षेत्रमा नेपाली नागरिक स्वयंले वर्षौंदेखि सुरक्षा गरिरहेको बताउँदै त्यस सम्बन्धमा परराष्ट्र मन्त्रालय मार्फत आवश्यक कदम चालिने बताउनुभयो।
सुस्तामा यस्तो समस्याहरू आउँदै गरेको थियो, यसमा सबैभन्दा धेरै धन्यवाद सुस्तामा बस्ने नेपाली नागरिकहरूलाई दिनुपर्ने हुन्छ। उहाँहरूले दशकौंदेखि त्यो भूमिलाई उहाँले संरक्षण गर्दै आउनुभएको छ। यो सम्बन्धी परराष्ट्र मन्त्रालयले आवश्यक कदमहरू चालिनेछ। कूटनीतिक रूपमा गर्नुपर्ने कुराहरू भारतसँग गरि नै रहेको छ। डिप्लोमेटिकली डिप्लोमेटिक नोट पठाएर वार्ता गरेर गर्नुपर्ने कुराहरू भइ नै हाल्छ।
नेपाल भारत सीमा विवादका सम्बन्धमा सरकारले कूटनीतिक संवाद मार्फत समाधान गर्ने पनि प्रवक्ता पोखरेलले जानकारी दिनुभयो। प्रतिनिधि सभा बैठकले विनियोजन विधेयक 2083 र अभौतिक सांस्कृतिक सम्पदा संरक्षण विधेयक 2083माथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ। हिजोको बैठकमा अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले विनियोजन विधेयक 2083 र संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्ग राज पौडेलले अभौतिक सांस्कृतिक सम्पदा संरक्षण विधेयक 2083माथि विचार गरियोस् भनी प्रस्ताव गर्नुभएको विधेयक सभाले स्वीकृत गरेको हो। विनियोजन विधेयकमाथिको सैद्धान्तिक छलफलमा उठेका विषयमा जवाफ दिनुहुँदै अर्थमन्त्री वाग्लेले पूँजीगत खर्च तीव्र रूपमा गर्न सकियोस् भनेर अर्थ मन्त्रालयले आफ्नो ठूलो अधिकार सम्बन्धित मन्त्रालयलाई प्रत्यायोजन गरेको बताउनुभयो। राष्ट्रिय सभाको हिजोको बैठकमा आर्थिक वर्ष 2083-84 राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल भएको छ। छलफलमा सांसदहरूले स्थानीय तहलाई पर्याप्त स्रोत र अधिकार नदिए विकासले गति लिन नसक्ने, बजेटले नयाँ कार्यक्रम ल्याउन नसकेको र ल्याएका कार्यक्रममा पनि स्रोतको सुनिश्चितता नभएको, नाफामा रहेको नेपाल टेलिकमको शेयर बिक्री गर्ने कुरा गलत भएको, बजेटमा युवालाई रोजगारी दिने कार्यक्रम समावेश नभएको र शिक्षामा पनि न्यून बजेट छुट्याएको भन्दै सरकारले ल्याएको बजेट मध्यम वर्गलाई मात्रै सम्बोधन गर्ने खालको रहेको बताउनुभयो। सर्वोच्च अदालतले सत्यनिरूपण तथा मेलमिलाप आयोगको ऐनमा बाल सैनिकको प्रयोगलाई समेटेर कानून निर्माण गर्न निर्देशनात्मक आदेश गरेको छ। न्यायाधीशहरू सपना प्रधान मल्ल, सुनिल कुमार पोखरेल र शान्ति सिंह थापाको पूर्ण इजलासले सत्य निरूपण तथा मेलमिलाप आयोग ऐनको तेस्रो संशोधनले मानव अधिकारको गम्भीर उल्लंघनको परिभाषाबाट बाल सैनिकको प्रयोगलाई वञ्चित गरेको देखिएकाले समेट्ने गरी कानून निर्माण गर्न सरकारका नाममा निर्देशनात्मक आदेश दिएको हो। काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिकाको बुच्चाकोट स्थित बीपी राजमार्ग सड़क खण्डमा हिजो बस दुर्घटना हुँदा 8 जनाको मृत्यु भएको छ। रोशी गाउँपालिका वडा नम्बर 7 की 34 वर्षीय फूलमाया तामाङ, सोही पालिकाको वडा नम्बर 6 का 75 वर्षीय इन्द्रबहादुर झाँक्री, वडा नम्बर 6 का 60 वर्षीय प्यारी माया तामाङ र दैलेख घर भएका 30 वर्षीय बम बहादुर भण्डारीको शनाखत भएको प्रहरीले जनाएको छ। दुर्घटनामा 16 जना घाइते भएका छन्। उता कैलालीको गोदावरीमा बाढ़ीमा परि 2 जनाको मृत्यु भएको छ। गोदावरी नगरपालिका 4 की 55 वर्षीय महेश्वरी धमला र 40 वर्षीय कल्पना साउदको हिजो बिहान च्याउ खोज्न जंगलतर्फ गएका बेला नदीमा बगाएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब परीक्षक योगेन्द्र तिमिल सिन्हाले जानकारी दिनुभयो। संखुवासभाबाट धरानतर्फ जाँदै गरेको बस धनकुटा नगरपालिका 9 मूलघाट नजिक दुर्घटना हुँदा 12 जना घाइते भएका छन्। संखुवासभाबाट सुनसरीको धरानतर्फ जाँदै गरेको 15 जना सवार बस हिजो दिउँसो अनियन्त्रित भई सड़कमा पल्टिँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ। परराष्ट्र मन्त्री शिशिर खनाल चिनिया विदेश मन्त्री वाङ यीको निमन्त्रणामा चीनको 4 दिवसीय भ्रमणमा भोलि बेजिङतर्फ प्रस्थान गर्नुहुने भएको छ। परराष्ट्र मन्त्रालयका अनुसार चीनमा रहँदा मन्त्री खनालले आफ्ना समकक्षी वाङसँग नेपाल चीन सम्बन्ध सुदृढ बनाउने तथा आपसी सहकार्यलाई अझ सबल बनाउने सम्बन्धमा द्विपक्षीय वार्ता गर्नुहुनेछ। साथै उहाँले चीनका उच्च अधिकारीहरूसँग पनि बेग्ला बेग्लै भेटवार्ता गर्नुहुनेछ। मुलुकमा वैदेशिक लगानी भित्र्याउने उद्देश्यले बेजिङ स्थित नेपाली दूतावासद्वारा आयोजना हुने लगानी सम्मेलनमा पनि मन्त्री खनाल सहभागी हुनुका साथै चिनिया उद्यमी व्यवसायीसँग पनि उहाँले छलफल गर्नुहुने कार्यक्रम रहेको छ। ट्रेड युनियन खारेज गर्ने निर्णय विरूद्ध परेको रिट निवेदनमा सर्वोच्च अदालतले अन्तरिम आदेशलाई निरन्तरता दिन अस्वीकार गरेको छ। प्रधान न्यायाधीश डाक्टर मनोज कुमार शर्मा, न्यायाधीशहरू डाक्टर नहकुल सुवेदी, विनोद शर्मा, अब्दुल अजीज मुसलमान र महेश शर्मा पौडेलको संवैधानिक इजलासमा यही जेठ 20 गते शुरू भएको सुनवाई हिजो सकिएपछि यसअघि दिएको अन्तरिम आदेशलाई निरन्तरता दिन अस्वीकार गरिएको हो। अदालतको आदेशसँगै ट्रेड युनियन खारेज गर्ने निर्णय कार्यान्वयन गर्न सरकारलाई बाटो खुलेको छ। कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले सरकारले लिने नयाँ नीतिसँग सम्बन्धित कानून तर्जुमा अगाडि बढ़ाउन मन्त्रीहरूलाई आग्रह गर्नुभएको छ। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड़गराज पौडेल र कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीसँग आगामी आर्थिक वर्षमा संसदमा पेश गरिने विधेयकहरूको तयारी सम्बन्धमा हिजो छलफल गर्दै मन्त्री गौतमले नयाँ सरकारले ल्याएको बजेटपछि आएका नयाँ नीति अनुसार सम्बन्धित मन्त्रालयहरूले कानून निर्माणको तयारी अघि बढ़ाउनु पर्नेमा जोड़ दिनुभयो। मन्त्री गौतमले जनताका आवश्यकतालाई मूर्त रूप दिन कानून आवश्यक हुने भन्दै पर्याप्त समय लिएर तयार गरिएको कानून दीर्घकालीन र प्रभावकारी हुने धारणा राख्नुभयो। शिक्षा तथा खेलकुद मन्त्रालयले अध्ययन भिसा सिफारिश प्रक्रियामा शंकास्पद कागजात र नक्कली रसिद प्रयोग भएको आशंकापछि विस्तृत छानबिन गरी कानूनी कार्यवाही प्रक्रिया अगाडि बढ़ाउन गृह मन्त्रालयलाई आग्रह गरेको छ। शिक्षा मन्त्रालयले गृह मन्त्रालयलाई पठाएको पत्र मार्फत विदेशी विद्यार्थीका लागि जारी गरिएको अध्ययन भिसा सिफारिशसँग सम्बन्धित कागजातमा गम्भीर शंका उत्पन्न भएको भन्दै अनुसन्धान र आवश्यक कानूनी प्रक्रिया अघि बढ़ाउन आग्रह गरिएको हो। मन्त्रालयमा पेश गरिएका केही कागजात र रसिद समेत शंकास्पद तथा नक्कली प्रकृतिका देखिएको शिक्षा मन्त्रालयले जनाएको छ। नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले राजनीतिक नेतृत्वको सूझबूझपूर्ण सोचबाट हरेक विषयको व्यवस्थापनलाई प्रभावकारी बनाउन सकिने बताउनु भएको छ। कांग्रेसको केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले हिजो ललितपुरमा आयोजना गरेको कार्यक्रममा सभापति थापाले समुदायलाई विपद सचेतनामा जोड्न राजनैतिक नेतृत्वले ध्यान दिनुपर्नेमा जोड़ दिनुभयो। सभापति थापाले पार्टीको संगठनमा आबद्ध 9,00,000 भन्दा बढ़ी सदस्यलाई विपद व्यवस्थापन र पूर्व तयारीका विषयमा सचेत गराइने जानकारी दिनुभयो। अब रिपोर्ट। बाल बालिकामा कुपोषण देखिएपछि बाँकेको राप्ती सोनारी गाउँपालिकाले कृषि तथा पोषण प्रवर्धन कार्यक्रम सञ्चालन गर्दै आमा तथा बाल बालिकाको स्वास्थ्य सुधारका लागि पहल थालेको छ। घर परिवारलाई पोषणयुक्त खाद्यान्नमा आत्मनिर्भर बनाउने, स्थानीय उत्पादनलाई प्रोत्साहन गर्ने तथा कुपोषण न्यूनीकरण गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको राप्ती सोनारी गाउँपालिकाले जनाएको छ। नेपालगंजबाट संवाददाता नवीन गिरीको रिपोर्ट।
आमा समूहलाई उत्पादनसँग जोड्दै स्वस्थ परिवार निर्माण गर्ने लक्ष्य सहित सञ्चालन गरिएको कार्यक्रमले विशेष गरी गर्भवती महिला, सुत्केरी आमा र हजार दिनका बालबालिकाको पोषण अवस्थालाई केन्द्रमा राखेको छ। आफ्नै करेसाबारी तथा खेतबारीमा पोषणयुक्त तरकारी, फलफूल र अन्य खाद्य वस्तु उत्पादन गर्न प्रेरित गर्दै गाउँपालिकाले समुदाय स्तरमा सचेतना अभिवृद्धिका गतिविधि पनि सञ्चालन गरिरहेको छ। गाउँपालिकाकी उपाध्यक्ष मनिषा सिंह थारू: स्थानीय उत्पादन र पोषण सम्बन्धी ज्ञानलाई व्यवहारमा उतार्न गाउँपालिकाले समय समयमा कृषि तथा पोषण मेला आयोजना गर्दै आएको छ। यस्ता मेलाले पोषणयुक्त खानाको महत्वबारे जानकारी दिनुका साथै स्थानीय महिलाहरूलाई उत्पादनमुखी गतिविधिमा सक्रिय बनाउने काम गरेको छ। कृषि तथा पोषण प्रवर्धन कार्यक्रम संयोजक शोभा बस्नेत:
अहिले हामीले चाहिँ राप्ती सोनारी गाउँपालिका 1 र 6 का हजार दिनका आमाहरूसँग काम गर्छौ, जसमा उहाँहरूको बालबालिका स्वास्थ्य सुधारका लागि काम गर्छ।
मेलामा सहभागी आमा समूहका महिलाहरूले आफू उत्पादन गरेका तरकारी, फलफूल तथा अन्य पोषणयुक्त खाद्य सामग्री प्रदर्शनमा राख्ने गरेका छन्। यसले उनीहरूमा आत्मविश्वास बढाउनुका साथै परिवारको खाद्य तथा पोषण सुरक्षामा समेत टेवा पुगेको छ। स्थानीय महिला विमला घरती मगर:
हामी चाहिँ यो तरकारीहरू, अब सेलहरू, यो ढिक्री अचारहरू लिएर चाहिँ त्यसको यो पोषण मेलामा आएका छ। त्यो समूहमा आबद्ध महिलाहरूलाई चाहिँ यसरी सिकेर जस्तै आफ्नो खुट्टामा आफै उभिनेलाई, आत्मनिर्भर, आफूले पैसा कमाउनेलाई बन्नको लागि।
कुपोषित बालबालिकाको संख्या देखिएपछि पोषण स्तर सुधारका लागि कार्यक्रम सञ्चालन गरिएको वडा नम्बर 6 का वडा अध्यक्ष लवराज खरेल बताउनुहुन्छ।
खानामा सन्तुलित भोजन आमाले नखाइदिँदै गर्दा त्यो बच्चामा पोषणको समस्या देखिएको छ।
कुपोषण अझै पनि ग्रामीण क्षेत्रको चुनौतीको रूपमा रहेको अवस्थामा राप्ती सुनारी गाउँपालिकाले सञ्चालन गरेको कृषि तथा पोषण प्रवर्धन कार्यक्रमलाई केवल उत्पादन बढाउने अभियान मात्र नभई स्वस्थ र समृद्ध परिवार निर्माण गर्ने प्रयासका रूपमा हेरिएको छ। यो अभियानले स्थानीय स्रोत साधनको उपयोग, पोषण सम्बन्धी व्यवहार परिवर्तन र समुदायको सक्रिय सहभागिता मार्फत आमा तथा बालबालिकाको स्वास्थ्यमा सकारात्मक सुधार ल्याउने अपेक्षा गरिएको छ। नवीन गिरी, रेडियो नेपाल, नेपालगंज।
समाचार रेडियो नेपालबाट सुनिरहनु भएको छ। अब एकैछिन विज्ञापन।
नारायणी अस्पतालको सूचना:
नारायणी अस्पताल परिसर बीरगंजमा यही मिति 2083 जेठ 12 गतेदेखि 1 महिनासम्म हरेक हप्ताको सोमबारदेखि शुक्रबारसम्म बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म नसर्ने रोग पहिचान अभियान तथा निशुल्क एनसीडी स्क्रीनिङ क्याम्प सञ्चालन हुँदैछ। नसर्ने रोगका शुरूआती चरणमा धेरैजसो अवस्थामा कुनै पनि लक्षण देखिँदैन। उच्च रक्तचाप, मधुमेह, मुटु रोग तथा मोटोपना जस्ता नसर्ने रोगहरू बढ़िरहेका हुन सक्छन्। समयमा नै जाँच गर्नु सबैभन्दा ठूलो सुरक्षा हो। त्यसैले नारायणी अस्पतालद्वारा आयोजित निशुल्क एनसीडी स्क्रीनिङ क्याम्पमा सहभागी बनौ। यस अवसरमा रक्तचाप, सुगर तथा तौल जाँच र स्वास्थ्य परामर्श समेत दिइन्छ।
समयमै जाँच गरौं, गम्भीर रोगबाट बचौं। नारायणी अस्पताल बीरगंज पर्सा।
अब अन्तर्राष्ट्रिय समाचार। अमेरिका र इरानबीच दीर्घकालीन विवादको विषय रहेको इरानको आणविक कार्यक्रम सम्बन्धी सम्झौता नजिक पुगेको दुवै पक्षले संकेत गरेका छन्। यद्यपि प्रस्तावित सहमतिका विषयवस्तुमा दुवै देशले फरक फरक विवरण सार्वजनिक गरेकाले वार्ताको अन्तिम स्वरूपबारे अझै स्पष्टता आएको छैन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले इरानी नेतृत्व र इजरायलको समर्थन प्राप्त हुने विश्वास व्यक्त गर्दै सम्झौताप्रति आशावादी रहेको जनाएको छ। पछिल्ला केही सातादेखि इरानको आणविक कार्यक्रमको भविष्य लगायत जटिल विषयमा वार्ता भइरहेको छ। तर इरानी सरकारी संचार माध्यमले सार्वजनिक गरेका विवरण अमेरिकी पक्षको व्याख्यासँग नमिलेपछि राष्ट्रपति ट्रम्पले हिजो असन्तुष्टि जनाउनु भएको थियो। इरानका सर्वोच्च नेताले प्रस्तावित रूपरेखालाई अन्तिम स्वीकृति दिएको वा नदिएको विषय स्पष्ट भइसकेको छैन। यद्यपि इरानको विदेश मन्त्रालयले पनि सहमतिका लागि आवश्यक प्रारम्भिक रूपरेखा तयार हुने चरणमा पुगेको जनाएको छ। अमेरिकी अधिकारीहरूका अनुसार प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर भएपछि कार्यान्वयनका विषय र बाँकी मुद्दाहरू टुंग्याउन थप 60 दिनसम्म प्राविधिक तहको वार्ता सञ्चालन गरिनेछ। केही दिनभित्र स्विजरल्याण्डमा हस्ताक्षर समारोह आयोजना हुन सक्ने सम्भावना रहेको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले उल्लेख गरेका छन्। अब आर्थिक समाचार।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
सांसदहरूले बेरोजगार विषयमा देखिएको नीतिगत तथा व्यावहारिक समस्यालाई सम्बोधन गर्नुपर्नेमा जोड़ दिनुभएको छ। प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिको शुक्रबारको बैठकको छलफलमा समितिका सदस्यहरू सांसदहरूले त्यस्तो जोड़ दिनुभएको हो। छलफलमा बोल्दै समितिका सभापति भरत बहादुर खड्काले विभिन्न सरकारी निकायसँग बेरोजुको विषयमा आवश्यक जानकारी दिएर बेरोजु फर्सदका लागि आवश्यक नीतिगत तथा कानूनी सुधार गर्नुपर्ने आवश्यकता उठाउनुभयो। त्यस अवसरमा नेपाली सेनाका प्रधान सेनापति अशोकराज सिग्देलले नेपाली सेनाले चालू आर्थिक वर्षमा बाँकी रहेको बेरुजु मध्ये 60% फर्सोट गर्ने लक्ष्य राखेकोमा हालसम्म 11% मात्रै पूरा भएको बताउनुभयो। कृषि वन तथा पर्यावरण मन्त्रालयका सचिव राजेन्द्र प्रसाद मिश्रले साविकको कृषि मन्त्रालयतर्फ 6,35,00,00,000 बेरुजु रहेकोमा हालसम्म 40.28% फर्सोट भएको जानकारी गराउनुभयो। साविकको वन मन्त्रालयतर्फ पनि 56,00,00,000 बेरुजु रहेकोमा 16% मात्रै बेरुजु फर्सोट भएको उहाँले उल्लेख गर्नुभयो। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले सरकार ऊर्जा क्षेत्र प्रस्थान बिन्दुमा रहेको बताउनु भएको छ। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल इपानको 24 वार्षिक साधारण सभा एवं 8 अधिवेशनको उद्घाटन समारोहमा मन्त्री श्रेष्ठले उत्पादनसँगै विद्युत व्यापार र प्रसारण लाइनमा निजी क्षेत्रलाई सहभागी गराउन सरकारले मार्ग प्रशस्त गरिसकेको बताउनुभयो। ऊर्जा क्षेत्रको वृहत्तर विकासका निम्ति निजी क्षेत्रसँग साझेदार गर्न सरकार प्रतीक्षारत रहेको उहाँको भनाइ थियो। मन्त्री श्रेष्ठले मन्त्रालयले संसदको चालू अधिवेशनमा जलस्रोत विधेयक र नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता विधेयक पेश गर्ने तयारी गरिरहेको जानकारी गराउनुभयो। मन्त्री श्रेष्ठले यसपटक विद्युत उत्पादन, व्यापार, पूर्वाधार र औद्योगिकीकरणलाई एकीकृत रूपमा अघि बढाउन आगामी आर्थिक वर्षका लागि पर्याप्त बजेट विनियोजन भएको उल्लेख गर्नुभयो। कार्यक्रममा इपानका अध्यक्ष गणेश कार्कीले ऊर्जा उत्पादनमा निजी क्षेत्रको योगदान 80% रहेको उल्लेख गर्दै जनताको घर घरमा उज्यालो पुर्याउनका लागि उत्पादनमा सबैभन्दा बढी योगदान निजी क्षेत्रले गर्दै आएको जानकारी गराउनुभयो। औद्योगिक क्षेत्रभित्रका भौतिक संरचना प्रयोग गरे बापतको महसुल बुझाउन अटेर गरेका उद्योगहरूले कार्यवाही गर्ने सरकारको चेतावनीपछि धमाधम बकौता बुझाउन थालेका छन्। औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले 7 दिनभित्र बाँकी महसुल नबुझाए कानून अनुसार बकौता रकम असुल उपर गर्ने चेतावनी दिएपछि विभिन्न 10 औद्योगिक क्षेत्रमा सञ्चालित उद्योगहरूले महसुल बुझाउन थालेका छन्। औद्योगिक क्षेत्रमा सञ्चालनमा रहेका उद्योगहरूले पछिल्लो सूचनाका आधारमा 1,00,00,000 बढी बकौता भुक्तानी गरिसकेको लिमिटेडका सूचना अधिकारी वासुदेव सुडारीले जानकारी दिनुभयो। 300 बढी उद्योगले महसुल बापतको 88,00,00,000 भन्दा बढी बकौता तिर्न बाँकी रहेको छ। उद्योगीबाट बकौता नउठ्दा औद्योगिक क्षेत्रका पूर्वाधार निर्माण तथा मरमत र उद्योगलाई प्रदान गर्ने सेवा सुविधा उपलब्ध गराउन कठिनाई भइरहेको औद्योगिक व्यवस्थापन केन्द्र लिमिटेडले जनाएको छ। अघिल्लो दिन बिहिबार 8 अङ्कले घटेको नेपाल शेयर बजारको परिसूचक नेप्से शुक्रबार भने 4 अङ्कले घटेको छ। शुक्रबार कारोबारपछि नेप्से परिसूचक 2,724 अङ्कमा कायम भएको छ। अघिल्लो दिन 3,90,00,000,000 कारोबार भएको बजारमा शुक्रबार 4,34,00,00,000 रुपियाँ बराबरको कारोबार भएको छ। यस दिन 92 कम्पनीहरूको मूल्य बढ्दा 167 कम्पनीहरूको मूल्य घटेको छ।
भुवन आचार्य, अब खेल समाचार। फिफा विश्वकप अन्तर्गत अहिले आयोजक अमेरिका र पाराग्वे बीच खेल भइरहेको छ। यो समाचार तयार पार्दासम्म अमेरिका जारी खेलमा 1-0 गोल अन्तरले अगाडि छ। समूह डीमा रहेको अमेरिका विश्ववरीयताको 17 स्थानमा रहँदा पाराग्वे 41 स्थानमा छ। अहिलेसम्म दुई टोलीबीच 9 पटक भेट हुँदा अमेरिकाले 5 खेल जितेको थियो भने पाराग्वेले 2 खेल जितेको छ। 2 खेल बराबरीमा सकिएका थिए। पछिल्ला 3 भेटमा भने अमेरिका विजयी भएको छ। समूह डीमा अमेरिका र पाराग्वे सहित अस्ट्रेलिया र टर्की पनि छन्। यसअघि आज बिहानै भएको आयोजक राष्ट्रमध्ये एक क्यानाडा र बोस्निया एण्ड हर्जगोभिनिया बीचको खेल एक एकको बराबरीमा टुंगिएको थियो। क्यानाडाको टोरन्टो रंगशालामा भएको खेल एक एकको बराबरीमा रोकिएको हो। खेलको 21 मिनटमा हर्जगोभिनीका जो भो लुकिकले गोल गर्दै टोलीलाई 1-0 अग्रता दिलाएका थिए। त्यसपछि खेलमा फर्किन संघर्ष गरेको क्यानाडाले 78 मिनटमा गोल गर्यो। क्यानाडाका साइल लरेनले बराबरी गोल फर्काएका हुन्। त्यसपछि दुवै टोलीले गोल गर्न सकेनन्। समूह बीमा रहेका यी दुई टोलीले एक एक अंक बाँड्न बाध्य भए। अब मौसम सम्बन्धी जानकारी। आज कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका हिमाली र पहाड़ी भूभागका थोरै स्थानहरू तथा बाँकी पहाड़ी र तराई भूभागका एक दुई स्थानमा मेघ गर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा अधिकतम तापक्रम 27 र न्यूनतम तापक्रम 19.5 डिग्री सेल्सियस मापन गरिएको छ। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 26 देखि 28 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय आज बिहान 5:02 भयो भने सूर्यास्त भरे साँझ 7:07 हुनेछ। अब अन्त्यमा यस प्रसारणका प्रमुख समाचार एकपटक फेरि। सरकारी जग्गा छानबिन एवं संरक्षण सम्बन्धी उच्च स्तरीय रावल आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय। ट्रेड युनियन खारेज गर्ने सरकारको निर्णय विरूद्ध परेको रिट निवेदनमा अन्तरिम आदेशलाई निरन्तरता दिन सर्वोच्च अदालतद्वारा अस्वीकार। काभ्रे प्लाञ्चोकको नमोबुद्धमा बस दुर्घटना हुँदा 8 जनाको मृत्यु। अमेरिका र इरान युद्धविराम सम्झौता नजिक पुगेका दुवै पक्षको संकेत। र फिफा विश्वकप अन्तर्गत आज बिहान क्यानाडा र बोस्निया बीच भएको खेल बराबरीमा टुंगियो। अहिले अमेरिका र पाराग्वे बीच खेल जारी। अमेरिका 1 गोलले अगाडि। रेडियो नेपालबाट बिहान 7 बजेको समाचार सकियो। हाम्रो अर्को समाचार 8 बजे अंग्रेजी भाषामा प्रसारण हुनेछ। हवस् त, नमस्कार।